ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम जहां रंग के साथ मैं हूं असद हसन और प्रोड्यूसर हैं अस्वर इमाम। आज के इस प्रोग्राम में हम बात करेंगे अफगानिस्तान अमन अमल के ऊपर, पाकिस्तान की अमरीका में ये कमिटमेंट कि वो तालिबान को मुज़ाकरात की मेज़ पे लाने की कोशिश करेंगे अफ़गान और काबुल हुकूमत के साथ भी, इसमें क्या पेशरफ्त हो सकती है, क्या अफ़गान तालिबान ऐसी किसी कोशिश के को तक कबूल कर सकते हैं और ऐसी किसी कोशिश के आगे अपने मौक़िफ़ से दस्तबरदार हो सकते हैं। प्रोग्राम के दूसरे हिस्से में हम बात करेंगे पाकिस्तान के अंदर सहाफ़ी तनज़ीमें मीडिया फ्रीडम से मुतालिक ना सिर्फ वज़ीर आज़म के जो बयान है उसके ऊपर तनकीद कर रही हैं और उसकी मजम्मत कर रही हैं, बल्कि उसके साथ साथ पाकिस्तान के अंदर जो गुज़श्ता रोज़ वज़ीर इतलात आप उन्हें कह लें या इतलात नशियात के ऊपर पाकिस्तान के वज़ीर आज़म के मुशीर डॉक्टर फिरदौस हाशिक अवान, उनका ये बयान कि हम नई मीडिया कोर्ट्स जो हैं वो बना सकते हैं तनाज़ात के हल के लिए, इसके ऊपर भी तहफ़ुज़ात पाए जाते हैं। सो मीडिया फ्रीडम पर बात करेंगे। तीसरा हिस्सा पाकिस्तान तहरीक इंसाफ हुकूमत का या इंतखाब जीते हुए उसको एक साल मुकम्मल हो गया है, वो इसको एक बड़ी कामयाबी के तौर पे मना रहे हैं इस दिन को, जबकि मुत्तहदा अपोजिशन इस दिन को यौम सियाक के तौर पे मना रहे हैं पाकिस्तान के अंदर। तो पाकिस्तान की सियासत का भी हम इस प्रोग्राम में जायज़ा लेंगे। तो चलते हैं प्रोग्राम के पहले हिस्से की जानिब। वज़ीर आज़म पाकिस्तान इमरान ख़ान यहाँ पर अमरीका के दौरे पर मौजूद थे और इस दौरे में अफ़गानिस्तान के अंदर मसालती अमल उसके ऊपर ख़ास तौर पर तवज्जो रही। अमरीका सदर डोनाल्ड ट्रंप बिलखसूस ये चाहते हैं कि अफ़गानिस्तान के अंदर पीस प्रोसेस जो है वो तेज़ी से आगे बढ़े और उसमें पाकिस्तान का एक किरदार हो। वज़ीर आज़म पाकिस्तान ने यहाँ पर इस दौरे में भी ये कहा था कि हम पूरी कोशिश करेंगे कि तालिबान जो हैं वो मुज़ाकरात की मेज़ पर आएँ। अमरीका के साथ वो ऑलरेडी मुज़ाकरात की मेज़ पर हैं, मतलब ये कि वो जितने भी स्टेक होल्डर्स हैं जैसे काबुल हुकूमत है उसके साथ भी मिलके बैठे और तालिबान इसे हमेशा इनकारी रहे हैं। वो काबुल हुकूमत को कठपुतली हुकूमत समझते हैं अमरीका की और वो समझते हैं कि जब वो बराह रास्त अमरीका से बात कर रहे हैं तो फिर उस हुकूमत से बात करने का कोई जवाज़ नहीं है, जबकि काबुल हुकूमत अपने आप को एक लेजिटिमेट पॉलिटिकल लेजिटिमेट फोर्स समझती है और वो ये कहते हैं कि अफ़गानिस्तान का जो भी मसला हो, जो भी मुस्तकबिल जिसका के अंदर जो फैसले हों उसमें काबुल हुकूमत का होना ज़रूरी है, क्योंकि उसके अंदर तमाम जो सेगमेंट्स हैं सोसाइटी के सब की नुमाइंदगी मौजूद है। सो बहुत एक असबात पसंदी है पाकिस्तान की तरफ से कि वो उस पर काम करेंगे और कर सकते हैं और कामयाब हो सकते हैं। आज कुछ देर पहले दोहा से जो तालिबान के तर्जमान हैं सुहेल शाहीन, उनका भी एक बयान आया है कि अगर पाकिस्तान से हमें दावत मिलती है तो हम पाकिस्तान ज़रूर जाएंगे। पाकिस्तान तो वो ज़रूर जाएंगे, लेकिन क्या वो पाकिस्तान के इस मुतालबे के आगे भी सर तस्लीम खम कर सकते हैं कि उन्हें अफ़गान हुकूमत या काबुल हुकूमत के साथ मिल के बैठना है और जो भी सेगमेंट्स हैं ताकि जिसको हकीकी मानों में इंट्रो अफ़गान डायलाग कह सकें वो उसका हिस्सा बन सकते हैं। इसके ऊपर हम एनालिसिस लेंगे। सहर खान साहब हमारे साथ होंगी, काटो थिंक टैंक है वाशिंगटन बेस्ड, उसके साथ वो वाबस्ता हैं। हमें ज्वाइन करेंगे डॉक्टर मोहम्मद अली, एडजॉइंट प्रोफेसर हैं विद जॉन हॉपकिंस यूनिवर्सिटी एंड जॉर्ज वाशिंगटन यूनिवर्सिटी। मीर वाइज अफ़गान अमूर के एक्सपर्ट हैं, तजयकार हैं, साफ़ी हैं, खबरियाल न्यूज़ एजेंसी को एड करते हैं लंदन से, वो हमारे साथ होंगे। और मोस्ट प्रोबेबली सलीम साफ़ी साहब भी हमें ज्वाइन करेंगे, पाकिस्तान के मुमताज़ साफ़ी अमरीका के दौरे पर आए हुए हैं, शायद वो भी हमारे साथ होंगे। सहर खान बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया है। पाकिस्तान के ऊपर बज़ाहिर अब ये लगता है कि जैसे ज़िम्मेदारी भी दी गई हो कि अफ़गान तालिबान को मुज़ाकरात की मेज़ पर लाना है, इंट्रा अफ़गान डायलाग के लिए तैयार करना है। प्राइम मिनिस्टर ने यहाँ पर USIP में बजाते खुद ये कहा कि हम पूरी कोशिश करेंगे, अगरचे ये मुश्किल टास्क है, पाकिस्तान परसू कर रहा है उनको, कामयाबी के कितने इम्कान हैं कि तालिबान अफ़गान तालिबान इस बात को कबूल करें कि वो बाकी स्टेक होल्डर्स के साथ साथ काबुल हुकूमत के साथ भी मुज़ाकरात की मेज़ पर आ जाएँ।
मेरे बहुत शुक्रिया आपने मुझे अपने शो में बुलाया। देखिए मेरे ख्याल में जो अफगान तालिबान के जो दो मेन पॉइंट्स हैं वो नहीं बदले, वो नहीं बदलेंगे और चाहे पाकिस्तान बेशक जितनी कोशिश कर ले। और वो दो पॉइंट्स हैं कि सबसे पहले जो अमरीकी ट्रूप्स हैं उनको अफगानिस्तान से निकलना है, सिर्फ अमरीकी ट्रूप्स नहीं बल्कि जितने नेटो ट्रूप्स हैं, ISAF के फोर्सेज हैं, क्योंकि उनके ख्याल में ये फॉरेन ट्रूप्स हैं और वो चाहते हैं कि वो अफगानिस्तान से निकल जाएं। जो अफगानी तालिबान का दूसरा पॉइंट रहा है वो ये है कि जो अभी अफगानी आइन है उस आइन को ख़त्म किया जाए और एक नई हुकूमत बनाई जाए, क्योंकि उनकी नज़र में जो अभी हुकूमत है, जो अभी अली साहब की हुकूमत है और जो पहले भी हुकूमत रही है, वो जो है अफगानी लोगों की असल हुकूमत नहीं है, वो ये हुकूमत है जो अमेरिका ने बनाई है और जो यूरोपियंस ने बनाई है। तो ये दो मेन पॉइंट्स हैं। अब वो अलग बात है कि पाकिस्तान जो है वो कोशिश कर रहा है कि अफगानी तालिबान को कन्विंस करे कि वो सिर्फ अमेरिका से ही नहीं बात करे बल्कि वो अफगानी हुकूमत के साथ भी बात करे ताकि अमन मुज़ाकरात आगे बढ़े। लेकिन ये जो दो पॉइंट्स हैं मेरे ख्याल में, बेशक चाहे पाकिस्तान भी कितनी भी कोशिश कर ले कि तालिबान को कन्विंस कर ले कि जो अभी आइन है वो रहे, वो मेरे ख्याल में वो उनका पॉइंट नहीं बदलेंगे। और इस वजह से भी ये कहती हूँ, ये जब भी अमन मुज़ाकरात शुरू हुए हैं जैसे कि अभी सातवां राउंड है, हर राउंड से पहले और हर राउंड के दौरान और हर दौरान के आखिर में भी हम देखते हैं कि तालिबान जो है वो अफगानिस्तान में अटैक करता है और वो अफगानी नेशनल सिक्योरिटी फोर्सेस को अटैक करता है। और ये इस वजह से करता है क्योंकि एक तो वो कर सकते हैं, वो ये दिखाने को कि उनमें ये ताकत है, और वो ये भी दिखाना चाहते हैं कि बेशक वो मेज से आए हुए हैं अमन मुज़ाकरात के लिए, लेकिन इसका मतलब ये नहीं है कि वो कमज़ोर हैं। तो ये काफ़ी कॉम्प्लिकेटेड इशू है, लेकिन मेरे ख्याल में पाकिस्तान का ज़रा अपने पाकिस्तान को भी जरा कैपेबिलिटी को चेक करना पड़ेगा कि वो
अफगान
तालिबान को कितना कन्विंस कर सके।
मीर वैज अफगान साहब, आपकी राय, बहुत शुक्रिया आपका भी, आपने प्रोग्राम में ज्वाइन किया है। एक तासुर तो ये है या एक तवक्को तो ये है कि शायद बात आगे बढ़ चुकी है जिसकी बुनियाद के ऊपर पाकिस्तान ऐसी कोई कमिटमेंट करता हुआ नज़र आता है। जैसे सहर कह रही हैं कि कम अज़ कम इन दो पॉइंट्स के ऊपर तालिबान को कायल करना, कन्विंस करना ज़्यादा आसान नहीं होगा, या वाक़ता उनके मौक़िफ़ में जो रिवायती रहा है उसमें तब्दीली आ सकती है।
देखिए सर, अगर पाकिस्तान तालिबान को अमेरिकन के साथ बिठा सकता है, उनके साथ मुज़ाकरात की मेज पे ला सकता है, तो अफगानिस्तान के साथ क्यों नहीं? अभी तो ये बात वाजे रहा है कि पाकिस्तान की कंट्रोल है तालिबान पर। अगर कंट्रोल है तो वो किसी भी तरीके से किसी भी के खिलाफ यूज भी कर सकते हैं और किसी के साथ बिठा भी सकता है। तो मेरे ख्याल से अगर पाकिस्तान खलूस दिल से या सदाकत से इस काम पे तवज्जो दे, इस मसले का हल निकल सकता है। और अगर अब भी पाकिस्तान इसी मसले पे तवज्जो न दे तो ये एक बात वाजे है, अगर अफगानिस्तान ना अमन हो, चाहे बॉर्डर पे कई हजार माइल की थार ना हो, खारदार थार ना हो, तो फिर भी पाकिस्तान अमन में नहीं रह सकता। तो पाकिस्तान को चाहिए कि इस मौके से इस्तेफादा करके, इस मौके से फायदा उठाकर इस बात इसी चीज को आगे बढ़ा दे ताकि तालिबान अफगान गवर्नमेंट के साथ बैठ सके। अलबत्त वही तालिबान जिसकी कंट्रोल है तालिबान पे, सिर्फ नामनेहाद तालिबान नहीं जो कि तालिबान की नेम को यूज करके और पाकिस्तान उनकी बिठाने की कोशिश कर ले, यही ग्रुप जो अमेरिकन के साथ बात करने में मसरूफ है, अगर पाकिस्तान इसी ग्रुप को, कतर वाली टीम को अफगानिस्तान के साथ बिठा दे तो लोगों को पाकिस्तान की नीयत पे जो मौजूदा शकूक व शबहात है वो भी उठ जाएंगे या किसी हद तक कम हो जाएंगे और पाकिस्तान भी इस मसले में आगे जा सकता है।
तो मीर भाई से मैं ये बताइएगा कि ये जो ग्रुप जो अमेरिका के साथ बात कर रहा है दोहा के अंदर, ये कितना बड़ा ग्रुप है? क्या ये कहा जा सकता है कि मजमूई तौर पे ये तालिबान का सबसे ज्यादा कहना चाहिए कि नुमाइंदगी रखने वाला या सबसे मौसर ग्रुप है?
देखिए तालिबान तीन दलों में तकसीम है। एक दड़ा जो है प्रो पाकिस्तान तालिबान है जो पाकिस्तान के लिए कुछ भी कर सकता है, उनके अपने मजबूरियां होते हैं, या वहां पे रह रहा है या ब्लैकमेल है या पाकिस्तान की हामी है और या मजहब के तौर पे या जो भी है। दूसरी जानिब जो मुला मोहम्मद उमर की तालिबान लीडर रह चुका है, वही दूसरा दरका जो है उनके, और तीसरा लड़ाका तालिबान है। लड़ाका तालिबान पे दोनों फरीक हैं, यानी ये दोनों शाख की कब्जा है, यानी कुछ ये लोग कंट्रोल कर रहे हैं, कुछ वो लोग कंट्रोल कर रहे हैं। तो अभी जो मजाकिराती टीम कतर में बना हुआ है, ये दोनों फरीक है इनकी, यानी प्रो पाकिस्तान और प्रो मुला मोहम्मद उमर की तालिबान दोनों इसमें मौजूद है। तो मेरे ख्याल से ये ये लोग फैसला कर लेते हैं तो वो मानने वाले फैसला होगा तालिबान के लिए, सिर्फ ये नहीं होगा कि ये कुछ एक लड़की की बात होंगी, क्योंकि उस पे वो पाकिस्तान वाली तालिबान भी शामिल है और मुला मोहम्मद उमर वाली तालिबान।
सही, سحر صاحبہ، یہ جو طالبان کی مختلف کیٹیگریز آپ کے سامنے آئی ہیں، سو کیا اس میں امکان ہے کہ کم از کم جو پرو پاکستان کہلایا جانے والا طالبان کا دھڑا ہے وہ مکمل طور پہ اس پہ اتفاق کرے، اور جو ملا عمر کا جو گروپ ہے یا ان کے ساتھ ان کی وابستگی رہی ہے، سو وہ بھی ان میں سے کچھ لوگ اس پہ کنونس ہو جائیں؟
جی میں یہ ضرور کہوں گی جو طالبان جو ہے، جب ہم لوگ عام طور پہ طالبان کے بارے میں بات کرتے ہیں ہم یہ سمجھتے ہیں کہ ایک ایسا گروپ ہے جو یونائٹیڈ ہے، لیکن اب اگر آپ غور سے دیکھیں تو طالبان کے اندر بھی بہت زیادہ ڈفرینسز ہیں، اور یہ جو ڈفرینسز ہیں اب آہستہ آہستہ ہمارے سامنے بھی آ رہے ہیں کہ کچھ ایسے ہیں طالبان کے اندر جو چاہتے ہیں کہ ہم مذاکرات آگے بڑھیں، کچھ ایسے ہیں کہ کچھ کنڈیشن کے ساتھ وہ آگے بڑھیں، اور کچھ آف کورس چاہتے ہیں کہ نہ بڑھیں. تو میرے خیال میں جو طالبان جو ہے وہ آہستہ آہستہ پچھلے 18 سال سے وہ ایوالو ہو رہے ہیں، اور وہ صرف پاکستان کی طرف نہیں دیکھتے، وہ روس اور چین اور الگ الگ ریجنل پلیئرز کی طرف بھی دیکھ رہے ہیں، اور وہ جو ان کی جیسے آپ سمجھیں کہ خارجہ ڈپلومیسی ہے وہ بھی وہ کوشش کر رہے ہیں، اینڈ وہ بھی انفلوئنس کرے گا ان کی ڈیمانڈ کے اوپر. لیکن میں یہ ضرور کہوں گی کہ بے شک طالبان کے اندر ڈویژنس ہیں، لیکن جہاں تک امن مذاکرات کی بات ہے کہ ایسے ہوں کہ طالبان اپنے کور ایشوز بدلیں، وہ میرے خیال میں مشکل ہے ان کا بدلنا.
مشکل ہوگا. ہمارے ساتھ ہیں اس وقت ڈاکٹر محمد علی، ایڈجوائنٹ پروفیسر ود جان ہاپکنز اینڈ جارج واشنگٹن یونیورسٹی، اور اس وقت چونکہ پاکستان میں ہے تو ذرا وہاں سے بھی ورژن دیکھتے ہیں. ڈاکٹر صاحب بہت شکریہ آپ کا بھی. آپ کیا دیکھتے ہیں، پاکستان اور عمران خان کی جو اس وقت حکومت اور انتظامیہ ہے وہ پر اعتماد ہے کہ وہ طالبان کو مذاکرات کی میز پہ لا سکتے ہیں؟ طالبان کا بھی جو ابتدائی رد عمل آیا ہے اس میں وہ کہتے ہیں کہ اگر دعوت ملی تو اسلام آباد ضرور آئیں گے. آئیں گے تو صحیح، لیکن کیا پاکستان ان کو قائل بھی کر پائے گا کہ ایک ٹھوس امن کے لیے وہ اپنے روایتی موقف میں لچک لائیں، افغان حکومت، طالبان حکومت، ان کے افغان حکومت یا کابل حکومت اس کے ساتھ بھی مل کے بیٹھیں؟ کیا تجزیہ آپ کا؟
جی یہ صورتحال جو ہے وہ یہی صورتحال گمبھیر ہے کہ اگر ہم نہ صرف سوچیں کہ اس وقت کی امیڈیٹلی صلح صفائی دیکھیں، کیونکہ امریکہ تو شاید اس وقت یہ چاہ رہا ہے کہ ان کے ذہن میں تو ہے جو موجودہ صدر ہیں کہ ہم جلد از جلد بالخصوص اخوان الیکشن کے ہونے سے پہلے پہلے جو ہے کوئی بات چیت کر سکیں اور امریکن فورسز جو ہیں وہاں سے نکل سکیں. تو یہ ہے کہ وہ معاہدہ جو کرنا ہے، اور یہ طالبان کو بھی یہ خبر ہے، تو اس وقت وہ تو بھی کوشش کریں گے جتنا وہ اپنا دعو لگا سکتے ہیں وہ لگائیں. مگر پھر بات یہ ہے کہ اگر ہم ہمارا زاویہ کیا ہے، اگر تو ہم صرف یہ دیکھنا چاہ رہے ہیں کہ ہم تھوڑی بہت لے آئیں گے مل جائیں گے کچھ کنسیشن سے آ جائیں گے، کیونکہ افغان حکومت کا تو آپ کو پتا ہے جب سے یہ مذاکرات شروع ہوئے ہیں افغان حکومت کو افغان کے مشکل سے خلیج صاحب نے آہستہ آہستہ ابھی بھی فارورڈ کیپیسٹی تو وہ ملے نہیں ہیں. مگر اگر اب اس بات کو ہر طرف سے ایسا دھکا لگ جاتا ہے اور مذاکرات ہو جاتا ہے اور کچھ مگر اس لچک کیا، اس لچک کا مطلب کیا، اس لچک کا کیا یہ مطلب ہے کہ جو افغانستان میں جو حالانکہ حالات جو ہیں وہ امریکہ کے پچھلے 17 سال میں اس میں کافی دشواریاں ہیں، امریکہ سول سوسائٹی کی دشواریاں ہیں، افغانستان جو ہے جو 45 سالوں سے جو سفر
جی. ڈاکٹر صاحب آپ کی آواز ذرا کٹ کٹ کے پہنچ پا رہی ہے ہمارے لسنرز بھی آپ کو.
مطلب کیا ہے اور جو بات چیت ہے اس میں کیا صرف ان دونوں پارٹیوں کی آپس میں پاور شیئرنگ کے اوپر جو ہے وہ فیصلہ ہوگا کہ کیا افغانی حکومت الیکشن آگے جا جو افغانی کانسٹیٹیوشن بنی ہے اس کے اوپر رد عمل ہوگا؟ تو یہ جو باریکیاں ہیں یہ اس وقت ان کے اوپر بھی سوچنے کی بہت ضرورت ہے، نہ صرف مور کی بات کے بارے.
صحیح. اس سیگمنٹ کو ہم وائنڈ اپ کریں گے مگر ایک سوال کے ساتھ. میر ویز افغان صاحب آپ جی ڈاکٹر صاحب، آپ کی سوال سن چکے میر وائس افغان صاحب، یہ بتائیے گا، بظاہر یہ لگتا ہے کہ امریکہ کی انتظامیہ صدر ڈونلڈ ٹرمپ آئندہ سال انتخابات میں جانے سے پہلے وہ ضرور چاہتے ہیں کہ جو افغانستان کا فرنٹ ہے وہ ختم ہو اور اس میں ایک کامیابی کے ساتھ امریکہ کی مکمل وہاں سے واپسی ہو. سو ایک اعتبار سے ایک سال کا بظاہر ٹائم لگتا ہے، نظر آتا ہے، جس میں وہ چاہتا ہے کہ کوئی نتائج سامنے آ جائیں، اور پھر یہ پاکستان کے لیے بھی اہم ہے. سو یہ ٹائم فریم اس کے لیے ادروائز کافی ہے لوگوں کو یا مختلف دھڑوں کو پیس پروسیس کا حصہ بنانے میں، یا کوئی بڑی ٹینشن؟
دیکھیے پاکستان امریکہ جو ہے افغانستان سے مکمل طور پہ تو انخلا نہیں کرنا چاہتے، کیونکہ انہوں نے انویسٹمنٹ کی ہوئی ہے اور یہاں پہ وہ لوگ جو اپنی اڈے بنوانے کے لیے آئی ہوئی ہے تو وہ اتنی جلدی چھوڑنے والی نہیں ہے.
تو طالبان اس کو قبول کر سکتے ہیں امریکہ کو ایک اتحادی سمجھتے ہوئے؟
طالبان کو قبول کرنا پڑے گا. یہ جو پاکستان کو اتنی زیادہ اہمیت مل رہا ہے امریکہ کی طرف سے، وہ تو اسی چیز کی مل رہا ہے کہ پاکستان طالبان کو مجبور کر لے تاکہ کچھ امریکنز کو یہاں پہ قبول کر لے اور کچھ امریکنز کو یہاں پہ رہنے دے. تو اس بات میں کوئی شک نہیں، طالبان کو مجبور کر سکتا ہے اور طالبان مجبور ہے کہ اس راستہ کو اپنا لے. اور ساتھ ساتھ افغان گورنمنٹ بھی ایک طرف تو وہ الیکشن کی طرف بڑی تیزی سے دوڑ رہا ہے تاکہ الیکشن ہو جائے، لیکن امریکن کی طرف سے اس چیز کی بھی کوشش یوں جاری ہے کہ الیکشن نہ ہو، سب سے پہلے پیس ہو، پیس کے بعد الیکشن ہونی چاہیے. لیکن اگر ہم مجموعی طور پہ دیکھ لیں، ایک اس پیس پروسیجر میں شدت آئی ہوئی ہے، اس میں تیزی آ چکا ہے، تو اس تیزی سے اگر افغانستان گورنمنٹ ہوش سے کام نہ لے اور پاکستانی حکام ہوش سے کام نہ لے تو افغانستان خانہ جنگی کی طرف جا سکتا ہے، جو کہ یہ خانہ جنگی پاکستان کے لیے بھی خطرناک ثابت ہو.
میر وائس صاحب، ایک سوال اور بتائیے گا، پھر میں سہر صاحب سے بھی یہی پوچھوں گا کہ اس بات کے کتنے امکانات ہیں کہ جی طالبان کہیں، جیسے سہر کہہ رہی تھی کہ وہ ایک تو یہ کہ مکمل غیر ملکی افواج کے انخلا تک شاید طالبان تیار نہ ہوں، پھر اسی طرح افغانستان کا جو آئین ہے اس کے اوپر بھی ان کے تحفظات ہیں، اس کو بھی وہ بدلانے تک جو ہے نا وہ تیار نہ ہوں، لیکن اگر نہیں ہوتے ہیں تو پھر کیا آپشنز باقی رہ جائیں گے؟ کیا پھر وہ ایک ایبسلیوٹ پاور جس کا تذکرہ کیا پریزیڈنٹ ڈونلڈ ٹرمپ نے، طالبان کے لیے کانسیکوینسز کیا ہوں گے اس میں پھر؟
نہیں ہو سکتا سر، طالبان تیار ہوئیں گے. اگر آپ لوگ طالبان کے ساتھ بات کر لی یا طالبان کی لیڈرشپ کے ساتھ بات کر لی تو وہ اندر کے اندر وہ تیار ہے، اس طرح نہیں. لیکن ہاں، وہ زیادہ حصہ لینے کے خاطر اتنی زیادہ کوشش کر رہا ہے. اور دوسری جانب اگر پاکستان طالبان سے ہاتھ اٹھا لے اور پاکستان یہ کہہ دے کہ ہم آپ کے پیچھے نہیں ہیں، آپ جانے آپ کی افغانستان اور آپ کا کام، تو ظاہر ہے طالب کچھ بھی پہ تیار ہو جائیں گے. اگر پاکستان اس بار، میں پھر یہی بات دہرانا چاہتا ہوں، اگر پاکستان ہوش کی ناخن لے اور اس بار ٹرمپ کی اسی نرم پالیسی سے فائدہ اٹھا کر طالبان کو افغان گورنمنٹ کے ساتھ بٹھا دے اور پیس پروسیجر پہ مجبور کر لے، تو میرے خیال سے افغانستان بھی ایک صحیح موڑ پہ جا سکتا ہے اور خود پاکستان کو بھی سکون مل سکتا ہے. اور پاکستان کیا چاہتا ہے افغانستان میں؟ تو وہ زیادہ سے زیادہ اپنا اثر رسوخ چاہتے ہیں، کیونکہ طالبان کی موجودیت میں انہیں مل رہا ہے. اگر انہیں یہ چیز ملتے ہیں یا اب سے جو جتنے ابھی موجود ہے اس سے زیادہ مل سکتا ہے، تو میرے خیال سے پاکستان کے لیے یہ انف ہے. اور اگر پاکستان پورے افغانستان پہ قبضہ کرنا چاہتے ہیں تو میرے خیال سے ان کی یہ خواب اسی طرح رہ جائے گا.
سہر صاحب، آپ کے خیال میں اگر طالبان، جیسے آپ کہہ رہی ہیں کہ یہ دو شرائطیں اور خیال ہے میر وائس کا کہ ان کو ہر صورت ماننا پڑے گا، یہ بالکل وہ اس پہ نہیں رہ سکتے، سہر کا رابطہ منقطع ہوا ہے، ڈاکٹر محمد علی آپ اس پہ رسپونڈ کیجیے گا، طالبان اگر نہیں مانیں گے تو کن ایشوز کے اوپر ان کا بڑا سخت سینس ہو سکتا ہے، اور یہ کیوں کر سمجھا جائے کہ وہ اپنے کسی بھی روایتی موقف سے ان کو ہر صورت پیچھے ہٹنا پڑے گا، نہیں ہٹتے تو کانسیکوینسز کیا ہیں؟ جی ڈاکٹر محمد علی صاحب، جی وہ لائن پہ ہیں لیکن ان کو میری غالباً آواز نہیں جا رہی ہے، سو جی میں ٹیلی فون لائن میں جی سہر صاحب سے دوبارہ رابطہ ہوا ہے. سہر، آخری سوال، سوری آپ سے رابطہ منقطع ہوا تھا، ہم نے میر وائس سے یہ پوچھا کہ جیسے آپ کہہ رہی تھی کہ وہ امریکی یا تمام غیر ملکی افواج کے نکلنے تک اور افغانستان کی آئین میں تبدیلی تک شاید بات نہ کریں، میر وائس کا یہ کہنا ہے کہ ہر صورت ان کو کرنا پڑے گی اگر پاکستان ان کے اوپر دباؤ ڈالے گا. سوال یہ ہے کہ صدر ٹرمپ واضح طور پہ کہہ چکے ہیں کہ ان کے پاس ظاہر ایک آپشن ایبسلیوٹ ملٹری فورس کے بھی استعمال کا ہے آخری حد تک جو ہے نا، सो अगर तालिबान नहीं मानते तो फिर इसके कॉन्सिक्वेंसेस क्या हैं? पाकिस्तान क्या उनसे कह सकता है कि फिर आपको क्या कीमत अदा करना पड़ सकती है?
देखिए, जहाँ तक सदर ट्रंप की बात है कि एब्सोल्यूट मिलिट्री फोर्स इस्तेमाल करना, अमरीकी मिलिट्री तो वहाँ मौजूद है और वो फोर्स 2001 में इस्तेमाल कर चुके हैं. पिछले 18 साल से हम देख रहे हैं कि यू नो अटैक्स होए जा रहे हैं तालिबान के ऊपर. तालिबान को सिर्फ फॉरेन ट्रूप्स ने अटैक नहीं किया बल्कि पाकिस्तान ने भी कोशिश किया है कि उनको उनको रोका जाए. मेरा ये आपसे, बल्कि आई नो आप मुझसे सवाल पूछ रहे हैं
जी.
लेकिन मेरा आपसे सवाल ये होगा कि इस दफा ऐसा क्या मुमकिन है, पाकिस्तान को क्या कह सकता है कि तालिबान बदलें? मेरे ख्याल में देखें, तालिबान जो है वो तालिबान नहीं जो 2001 का तालिबान है. पिछले 18 साल से तालिबान भी इवॉल्व हो रहे हैं और वो चाहते हैं कि वो पावर में आए, और वो साथ साथ ये भी दिखाना चाहते हैं कि वो एक ऐसा ग्रुप नहीं है जिनको तबाह किया जा सकता है. सदर ट्रंप का ये कहना है कि वो मिलिट्री फोर्स इस्तेमाल कर सकते हैं और तालिबान को तबाह कर सकते हैं, तो पिछले 18 साल से वो क्या कर रहे थे अमरीका, राइट? तो मेरे ख्याल में बात ये जो सारी है ना, ये सिर्फ कहने की बात है. अल्टीमेटली तालिबान के साथ बिल्कुल अमन मुज़ाकरात आगे बढ़ने चाहिए. नेगोशिएशन रियली इज द ओनली वे. लेकिन ये कहना कि पाकिस्तान उनकी क्या तब्दीली ला सकता है, मैं ये कहूँगी कि पाकिस्तान वो कर सकता है जो उन्होंने बेनजीर भुट्टो के ज़माने में किया था. वो ये है कि वो ये कह सकता है कि अगर तालिबान पावर में आया तो वो तालिबान गवर्नमेंट को रिकग्नाइज करेगा जैसे किया था 1990s में. वो ये कह सकते हैं कि हम फॉरेन रिलेशंस कायम रखेंगे, चाहे कोई भी हो अफगानी हुकूमत में, तालिबान हो या कोई और हो. तो पाकिस्तान इस तरह की बातें कह सकता है, बट जहाँ तक ये कन्विंस करना तालिबान को कि वो क्या क्या चीजें बदल सकते हैं, ये तो तालिबान का जैसे.
सो आपका क्या ख्याल है कि तालिबान के ऊपर पाकिस्तान का मुकम्मल कंट्रोल है या बस वो इंगेज करने की और थोड़ा बहुत उनको इन्फ्लुएंस करने की सलाहियत रखता है?
मुकम्मल कंट्रोल तो डेफिनेटली नहीं है. आई मीन तालिबान जो है वो पाकिस्तानी हुकूमत का आर्म तो नहीं है, इट्स अ सेपरेट ग्रुप. वो अलग बात है कि पाकिस्तान का बेशक इन्फ्लुएंस रहा है, पाकिस्तान ने बेशक तालिबान लीडर्स को पनाह दी है, उनकी मदद की है. आई मीन देयर इज अ रीजन व्हाई, राइट, कि अमरीका और यूरोपियन ममालिक और रूस वगैरह जो है वो पाकिस्तान की तरफ क्यों देखते हैं, क्योंकि इतने सालों में पाकिस्तान ही वाहिद मुल्क है जिसका कोई ना कोई लिंक रहा है तालिबान के साथ. वो लिंक बेशक मेरे ख्याल में पिछले 18 साल से थोड़ा सा कमजोर हो गया है, इन द सेंस कि तालिबान को लगता है कि वो पाकिस्तान को बेशक इग्नोर भी कर सकते हैं, लेकिन वो जरूर पाकिस्तान की बात सुनते हैं और उनकी राय रहते हैं. लेकिन पाकिस्तान का बिल्कुल मुकम्मल कंट्रोल तालिबान के ऊपर नहीं है, और ये कहना कि उनका मुकम्मल कंट्रोल है आई थिंक एक इशू की मिसअंडरस्टैंडिंग है.
बहुत शुक्रिया सर खान, आपने हमें ज्वाइन किया. मीरवाइस अफगान, आप हमारे साथ थे, आपका भी शुक्रिया. और डॉक्टर मोहम्मद अली ने भी हमारे लिए वक्त निकाला, उनके भी हम ममनून हैं. एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे प्रोग्राम के अगले हिस्से में बात करते हैं.
VOA उर्दू अब आपके हाथ में. पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए. दूर जाने की जरूरत नहीं. VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं. आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है. VOA उर्दू अब आपके हाथ में.
यूएस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है जहां रंग में हूं असद हसन और प्रोड्यूसर हैं असवर इमाम. और प्रोग्राम के इस हिस्से में हम बात करेंगे पाकिस्तान के अंदर मीडिया की आज़ादियों के पस मंज़र में. पाकिस्तान के वज़ीर आज़म इमरान ख़ान यहां पे जब अमेरिका के दौरे पे थे तो सदर डोनाल्ड ट्रंप के साथ जब वो मौजूद थे वाइट हाउस में, तब भी उनसे सवाल किया गया कि पाकिस्तान के अंदर बज़ाहिर गैर एलानिया मीडिया के ऊपर पाबंदियां हैं और उसके ऊपर पाकिस्तान के अंदर मीडिया कम्युनिटी एहतजाज कर रही है, तो ऐसा क्यों है? वहाँ पे भी उनका ये कहना था कि पाकिस्तान में पाबंदियां नहीं बल्कि ज़रूरत से ज़्यादा आज़ादियां हैं. लेकिन यहाँ पे यूनाइटेड स्टेट इंस्टीट्यूट ऑफ पीस, यहाँ उन पे खुल के उन्होंने मीडिया रेफरेंसेस में और मीडिया के ऊपर पाबंदियों के रेफरेंसेस में जो सवाल थे उनका जवाब दिया, और उनके जो जवाब थे वो एक बार फिर पाकिस्तान के अंदर जो सहाफ़ी हैं उनको وہ اس سے زیادہ خوش نہیں ہیں، وہ اس کے اوپر ان کے بیان کے اوپر تنقید کر رہی ہیں، جس میں ان کا ایک بار پھر یہ دہرانا تھا کہ پاکستان میں اتنی میڈیا آزادی ہیں جس کا تصور امریکہ اور برطانیہ میں بھی نہیں کیا جا سکتا. شخصی حملے کرتے ہیں ٹیلی ویژن چینلز کے اوپر بیٹھ کے، ملکی معیشت، ملکی اکانومی اور ملکی جو مارکیٹ ہے اس کے اوپر بھی اثر انداز ہوتے ہیں. ایسی ایسی کیا سرائیاں ہوتی ہیں، اور ہم جو ہے پچھلی حکومتوں کی طرح ان کے بقول بجائے اس کے صحافیوں کو زد و کوب کریں یا ان کے اوپر مقدمات بنائیں، ہم جو ہیں وہ یا تو میڈیا واش ڈاگ کے ذریعے ان کو کنٹرول کرنے کی کوشش کر رہے ہیں یا پھر جو فارمل چینلز ہیں اس کے ذریعے. یہ فارمل چینلز کیا ہیں؟ ایک تو کل اس ریفرنس میں ایک اور بڑی ڈیولپمنٹ ہوئی جب اطلاعات و نشریات کے اوپر وزیراعظم کے مشیر ڈاکٹر فردوس شیکاوان نے براڈ کاسٹرز ایسوسی ایشن کے ساتھ ملاقات کی، تو اس میں ان کا کہنا یہ تھا کہ جو تحفظات ہیں جرنلسٹ کے اور براڈ کاسٹرز تنظیموں کے، ان کو ایڈریس کرنے کے لیے ہم میڈیا کوڈس بنا سکتے ہیں. یہ میڈیا کوڈس سے کیا مراد ہے؟ پھر ہمارے اپنے پروگرام میں نعیم الحق صاحب ہمارے ساتھ موجود تھے، ان کا کہنا یہ تھا جو کہ اسپیشل اسسٹنٹ ہیں پرائم منسٹر کے، کہ ہم ضابطۂ اخلاق چاہیں گے کہ وہ بن جائے، ڈیفامیشن لاز بن جائیں، اور ہم چاہیں گے کہ میڈیا مکمل آزادی سے کام کرے لیکن سنسنی خیزی سے گریز کرے. تو اس کے اوپر ہم گفتگو کرتے ہیں. امتیاز عالم صاحب ہمیں جوائن کر رہے ہیں، سینئر صحافی، تجزیہ کار، کسی تعارف کے محتاج نہیں ہیں پاکستان سے. اور متین حیدر صاحب سینئر صحافی ہیں، انالسٹ ہیں، پاکستان سے آج کل امریکہ آئے ہوئے ہیں پرائم منسٹر عمران خان کے دورے کی کوریج کے لیے. ان سے ہم بات کرتے ہیں اس ریفرنس میں جو وہاں پہ کنسرنس پیدا ہو رہے ہیں. جی متین حیدر صاحب، آپ مجھے سن سکتے ہیں؟
جی بالکل. جی سر،
بہت شکریہ آپ کا. ہم آپ کو اسٹوڈیو میں بھی ایکسپیکٹ کر رہے ہیں کہ ہوپ فلی جلدی آپ یہاں پہ پہنچ جائیں گے اور باقی سیگمنٹس میں بھی آپ ہمارے ساتھ ہوں گے. یہ بتائیے گا، کافی تحفظات آ رہے ہیں میڈیا اور صحافی تنظیموں کی جانب سے، میڈیا کوڈس کی جو پرپوزل آئی ہے اس کے اوپر بھی ایک بظاہر مخالفت کا ایلیمنٹ ہے. میں آپ سے یہ جاننا چاہوں گا کہ آپ یہاں پہ امریکہ میں ہیں، آزادی اظہار پوری ذمہ داری کے ساتھ، یہ ایک سلوگن ہوتا ہے، یعنی یہ جرنلسٹ کے اوپر بھی یہ پوری ذمہ داری عائد ہوتی ہے. وہ یہ نہیں ہوتا کہ جو بھی وہ کہیں، جو ان کو خیال ہو یا جو ڈرائنگ رومز کے اندر گفتگو یا اسپیکولیشنز ہوں، وہ خبر کے طور پہ بیان کر دی جائیں. سو پہلے چلو ہم بھی میڈیا کے اوپر بات کر لیتے ہیں کہ جو یہ ٹرینڈ ہیں اور جس طریقے سے ٹیلی ویژنز کے اوپر ریٹنگز کے لیے گفتگویں ہوتی ہیں، اور بہت ساری، میں ایک لسٹ پوری آپ کے سامنے رکھ سکتا ہوں جو ثابت ہوتی ہے کہ وہ بے بنیاد تھی، غلط تھی، ان کا کوئی وجود نہیں تھا. سو اس کا کلا کما کیسے ہونا چاہیے، اس رویے کا اور اس رجحان کا خاتمہ کیسے ہو؟
جی شکریہ اسد. بسم اللہ الرحمن الرحیم. پہلے تو پروگرام میں مدعو کرنے کا شکریہ اور عزت افزائی کا بہت شکریہ. میں کچھ دیر تک پہنچوں گا اور انشاءاللہ آپ کے ساتھ اسٹوڈیوز میں بھی گفتگو ہوگی. بہت اہم نقطہ آپ نے یہ اٹھایا، اس لیے کہ یہ سوال یہاں پر وزیر اعظم عمران خان صاحب سے ہر فورم میں کیا گیا، اور وائٹ ہاؤس میں، اوول آفس میں دو سے تین سوال تھے جو مسلسل آئے، سول سوسائٹی کی آزادیاں، میڈیا کی آزادیاں، اور اسی طرح مائنارٹیز کے حقوق پہ پھر یو ایس آئی پی میں کیا گیا. لیکن میں کوئی پرو پی ٹی آئی یا پرو یعنی پارٹی نہیں ہوں، میں نیوٹرلی اگر بتاؤں تو پرائم منسٹر نے جتنی ذمہ داری کے ساتھ کہا کہ پریس از فریسٹ ان پاکستان، جتنی اس کو میکسیمم آزادی ہو سکتی ہے وہ اس کو ان کو حاصل ہے. اور اسد ایک اور چیز انہوں نے کہا کہ ان کے بارے میں یہ بھی خبر اڑائی گئی تھی دو تین دن میں ان کی ڈائیورس ہو رہی ہے اور پھر کوئی ایسی چیز نہیں ہوئی. پر تو انہوں نے اپنی پرسنل لائف کے بارے میں بھی بتایا کہ ان کی پرسنل لائف کے بارے میں بھی تجزیے تبصرے کیے گئے، خبریں چلائی گئیں. اب آتے ہیں کہ کیا چلنا چاہیے، کیا نہیں چلنا چاہیے. بالکل میں آپ کے اس نقطے سے اتفاق کرتا ہوں کہ جو خبر ہے کراس چیک، ڈبل چیک، ٹرپل چیک کر کے اگر، تو اینکر کے پاس، رپورٹر کے پاس، جو بھی اسٹوڈیو میں ہے، نیوز پیپر میں جو سٹوری آ رہی ہے، اور نیوز پیپر میں جو سٹوری آ رہی ہے تو نیوز روم میں جو فلٹرز ہیں، نیوز ایڈیٹر، وہاں پہ رپورٹنگ ایڈیٹر جو بھی ہیں، ان کو کراس چیک کرنا چاہیے، ویریفائی کرنا چاہیے کہ اگر سورسز بیس پہ سٹوری ہے تو سورسز کتنے اتھینٹک ہیں. یہ نہ ہو کہ وہ کسی پروپیگنڈے کا حصہ بن جائے، ون سائڈڈ ہو، کسی خاص کوارٹر کی طرف سے وہ خبر فیڈ کی گئی ہو. تو میں اس تصور کا بہت قائل ہوں چونکہ میں یونیورسٹیز میں لیکچر بھی دیتا ہوں کہ رپورٹنگ ود ریسپانسبلٹی ہونی چاہیے، لیکن اس بات کا میں قائل نہیں ہوں کہ سرکاری رپورٹنگ ہونی چاہیے. جو سرکار کہتے ہیں، جو اسٹیٹ کے ادارے کہتے ہیں آپ وہی چلائیں. نہیں، آپ دوسرا نقطہ نظر بھی دیں. اور हमेशा एक ब्रॉडकास्टर को, एंकर को, रिपोर्टर को जब वो स्टोरी किसी मिनिस्टर के बारे में दे, किसी सरकारी डिपार्टमेंट के बारे में दे, तो अगर वो करप्शन के बारे में है तो वहां का व्यू पॉइंट भी दे, किसी भी मामले पे है तो उस कंसर्न पार्टी का व्यू पॉइंट कोशिश करें कि वो करने। मीडिया कोर्ट्स की जहां तक बात है तो कोर्ट्स तो पाकिस्तान में पहले ही है, न्यूज़पेपर ट्रिब्यूनल बने हुए हैं, प्रेस काउंसिल ऑफ पाकिस्तान ऑलरेडी बनी हुई है, काउंसिल ऑफ कंप्लेंट्स पैमरा की ऑलरेडी बनी हुई है, तो ये एक दीज ऑल आर सॉर्ट ऑफ कोर्ट्स, ये एक तरह की अदालतें हैं। और पैमरा जो है उसकी जो काउंसिल ऑफ कंप्लेंट्स है वो उसमें कंप्लेंट्स आती हैं, एग्जामिन होती हैं, सुना जाता है और फिर उसके मुताबिक जो है जब ये बात साबित हो जाती है जी किसी चैनल ने ये चीज़ गलत चलाई या सही चलाई तो उसे एक सिर्फ एडवाइजरी वगैरह जारी कर दी जाती है, और अगर कोई गलत हो तो बाकायदा फाइन होता है, और बहुत ही सीरियस ऑफेंस हो तो पनिशमेंट के तौर पे चैनल को ऑफ एयर भी किया जाता है। तो मैं समझता हूँ कि आज़ादी इजहार पर पाकिस्तान में बड़े पुरसरार तरीके के हमले हो रहे हैं, बिल्कुल हो रहे हैं, और न सिर्फ चूंकि इलेक्ट्रॉनिक मीडिया बहुत ग्रो कर गया है बल्कि प्रिंट मीडिया के अंदर भी रिपोर्टर रात को खबर देते हैं। अंग्रेजी के बड़े बड़े अखबारें द न्यूज़ ने तो शायद बहुत ही कंप्रोमाइज कर लिए, लेकिन डॉन के ऊपर भी इस वक्त बहुत प्रेशर्स हैं, रात को रिपोर्टर स्टोरी देते हैं, अगले दिन स्टोरी नहीं अपीयर हुई भी होती, इसका मतलब है कि सेंसरशिप कहीं ना कहीं से,
ये सेल्फ सेंसरशिप है या बाकायदा मॉनिटरिंग का कोई निज़ाम है जिसकी वजह से छपने से पहले खबर रोक ली जाती है?
जी वो जिस भी इदारे के बारे में खबर होती है, मतलब अगर वजारत खजाना की है, एफबीआर की है, किसी बैंक के बारे में है, किसी और इंस्टीट्यूशन के बारे में है, तो वो यकीनी तौर पे पहले तो खबर यकीनी तौर पे अखबार के एडिटर तक पहुंचती है, जब वो डिस्कस करते हैं तो वो फिर अपनी एडिटोरियल पॉलिसी भी देखते हैं, उसके बाद अखबारात में ही यकीनी तौर पे डेस्क पे ऐसे अफराद मौजूद होते हैं जो वहाँ से फौरी तौर पे इंफॉर्मेशन लीक हो जाती है जी फलां किस्म की खबर आ रही है, तो फिर जो मुतलका अदारे वो फौरी तौर पे हरकत में आ जाते हैं, जिसमें प्रेस इंफॉर्मेशन डिपार्टमेंट है, इसमें मिनिस्ट्री ऑफ इंफॉर्मेशन है, इसमें दीगर अदारे हैं, वो फिर अखबार की मैनेजमेंट से रात गए तक चूंकि मवासलाती राबता और जिसे कहते हैं बलागी राबता रात गए तक डेस्क और मुतलका अदारों के दरमियान चलता है और फिर वो खबर रुकवा दी जाती है। तो एज सच खबरें अभी भी छप रही हैं, असद इतना भी बुरा हाल नहीं है जितना पोर्ट्रे किया जा रहा है, खबरें छप रही हैं, लेकिन जो ज्यादा डेंजरस चीज है अब वो ट्रेडिशनल मीडिया से हटके सोशल मीडिया पे आ चुका है, सोशल मीडिया पे इंफॉर्मेशन का एक तूफान और समंदर है। अब जो हमारे रियासती इदारे हैं, जो हमारे स्टेट इंस्टीट्यूशंस हैं, हुकूमत है उसमें इंफॉर्मेशन मिनिस्ट्री है, ये तमाम तर इदारे जो हैं ये सोशल मीडिया को मॉनिटर कर रहे हैं कि वहाँ क्या चीज़ें आ रही हैं, चूंकि उसको कंट्रोल करना अभी फिलहाल मुश्किल है, लेकिन उसमें भी अभी हमने देखा कि हाल ही में कुछ साफियों के अकाउंट डीएक्टिवेट किए गए, लेकिन प्रेस में अभी तक इतना बुरा हाल नहीं है जितना पोर्ट्रे किया जा रहा है, चीजें छप रही हैं, लेकिन
एक उसमें थोड़ी सी मैं वजह दे दूं, अगर साफियों के अकाउंट खासतौर पे ट्विटर हैंडल्स जो हैं अगर वो सस्पेंड होते हैं थोड़े वक्त के लिए कुछ, सो ऐसा नहीं है कि वो सो उसको बकायदा प्रूव करना पड़ता है तब जाके ट्विटर या फेसबुक अकाउंट्स बंद करता है। अफजल भट्ट साहब ने हमें ज्वाइन किया है, सीनियर साफी हैं, किसी तौर के मोहताज नहीं, PFUJ को हेड करते हैं और साफियों के राइट्स के लिए एक अरसे से और कई अशरों से आवाज़ उठा रहे हैं। भट्ट साहब बहुत शुक्रिया आपका भी, मतीन हैदर साहब की गुफ्तगू आपने सुनी है, इम्तियाज़ आलम साहब ने भी हमें ज्वाइन करना था लेकिन शायद अभी इस वक्त वो रबते में नहीं आ रहे हैं। क्या कहेंगे ये जो मीडिया कोर्ट्स की आई है फिरदौस आशिक आवान साहिबा की जानिब से ये तजवीज़, ये कैसी है? और दूसरा ये कि ये डिफेमेशन लॉज अगर बन जाएँ, पार्लियामेंट से मंजूर हो जाएँ, किसी ज़ाबता अखलाक को सामने रखते हुए जिसमें बजात खुद जिसकी तश्कील में साफ़ी और उनकी राय शामिल हो, तो इसमें क्या कबाहत है?
देखो एक तो बात यह है कि PFUJ ने कभी किसी लीगल इलीगल कोर्ट को अफोर्ड नहीं किया। हम हमेशा जब कोई किसी जर्नलिस्ट के खिलाफ या मीडिया हाउस के खिलाफ मावराए अदालत का इकदाम किया जाता है तो हम उसको अफोर्ड करते हैं, अदरवाइज हमारे दोस्तों के खिलाफ बड़े बड़े सीरियस मुकदमात भी होते हैं तो हम उन्हें कहते हैं कि आपकी पाकिस्तान की तरह आपके पास चार्ज है, आपने आपको देखना साबित करना है, मुझे लीगल इश्यूज फ्राहम करते हैं, वकील देते हैं, उनकी मदद करते हैं, उनके साथ अदालत में जाते हैं और जाकर मुकदमात को फेस करते हैं। इसलिए अभी एक तो बात यह है कि ये जो कोर्ट की बात इस कमीशन मिनिस्टर साहब अभी हमें एक प्रपोजल नहीं भेजा गया किसी भी स्टेक होल्डर को, यही वजह है कि इसको पीडीए भी रिजेक्ट कर चुकी है, सीपीएमई भी रिजेक्ट कर चुकी है और हमारे दोस्तों को भी दबाव यह है कि देखिए बगैर ही करते, क्योंकि अभी आजकल पाकिस्तान में जो अनाउंस सेंसरशिप है उससे क्या कहते हैं कि दूध का जला जो है वो छाछ जो है वो फूक फूक कर पीता है,
सही।
या इस वक्त हम एक वर्स्ट सिनेरियो में रह रहे हैं कि मैं तो यहाँ तक कहता हूँ कि अब कौमा और फुल स्टाफ को भी मद्देनजर रखा जाता है, कोई चैनल जो है उसको कौमा कहाँ पे लगाया था और अखबार ने फुल स्टाफ कहाँ पे लगाया था, तो इसलिए इस सेंसरशिप के दौर में जो है अगर आप किसी नए कानून की बात करें और इस अंदाज में करें कि आप भी इसका मुसवदा किसी को ना दें, कि मुशावरत की मीटिंग ना बुलाएं, तो फिर तो यही समझा जा सकता है कि जो हुकूमत किसी कानून के बगैर मीडिया को बंद कर रही है, क्योंकि खुद हुकूमत जो है वो कानून का एहतराम किए बगैर सेंसरशिप अनाउंस सेंसरशिप ऐड कर रही है, तो ये कोई कानून की कोई ऐसी चोटी पहन कर ना आ जाए मीडिया पर नई कदम लगा जाए, ये वो खौफ है इसकी वजह से लोग इसको रिजेक्ट कर रहे हैं और हुकूमत की कोई नेक नीति है। देखिए लॉ बनाए जाते हैं तो लॉ अच्छा भी आ सकता है, तो अगर हुकूमत की नेक नीति है इसलिए तो हुकूमत चाहती है कि हमको बेटी का रास्ता अख्तियार करे, हुकूमत को चाहिए था कि पहले तमाम स्टेक होल्डर को कॉन्फिडेंस को देते, मुशावरत करते, अगर ऐसा पहले होता तो सब लोग इसको करते। दूसरा मैं बिल्कुल वाजह तौर पर ये कहना चाहता हूँ कि पाकिस्तान में गर्दन कोसी चैनल को बंद करने और आपको बंद करने की जगह बेहतर है कि आप जो है वो इज्जत के जो कवानीन है उनको सख्त बनाए, ठीक है, क्योंकि यहाँ तो गर्दन कोसी की कंप्लेन सरकारी सरपरस्ती में ज्यादा होती है, प्राइवेट कम होती है। यहाँ इस वक्त तक गर्दन कोसी नहीं हो सकती जब तक स्टेट इंस्टीट्यूशन इसमें शामिल ना हो या स्टेट की रजामंदी शामिल ना हो, स्टेट में स्टेट मिलकर अगर चाहेंगे तो किसी किरदार खुशी होती है, अदरवाइज किसी जर्नलिस्ट के पास इतना अख्तियार नहीं होता कि वो अपने तौर पर जाकर करे। हाँ एक जर्नलिस्ट से स्टेट कहेगा तब इधारों की किरदार खुशी करे तो वो अपनी तरफ से लगा लेगा, ठीक है, तो इसलिए मैं समझता हूँ कि पाकिस्तान में इस वक्त सूरत हाल है, मगर आज आप देख लें पाकिस्तान में छुपा बड़ा इतिहास हुआ होगा, ये चीज मैटर नहीं कर सके, कराची के जलसे में लोग कितने हैं, कोयटा के जलसे में कितने हैं, पूरे शहर में कितने पार्शली है, लेकिन सबको ऑर्डर है शाम से नहीं दिखाना, ठीक है, ये तो रोजाना की बात है। हाँ क्योंकि पाकिस्तान का एक ऐसी सोसाइटी है कि जहाँ अगर आप बैठ कर वजीर आजम को गालियां दें, अपोजिशन लीडर को गालियां दे, कैद सरकारों की मां बहन एक करे, उनकी पगड़ियां उछाले तो ये आजादी है, इस तरह तक आजादी है कि आप सियासतदानों की किरदार खुशी करें टका के करें,
सही,
आप जर्नलिस्टों की किरदार खुशी करें टका के करें, लेकिन चंद ऐसे ग्रे एरियाज हैं जहाँ बात करने को कहते हैं बात करने को तरक्की है जबान मेरी, वहां आप जाएंगे तो आपको ये मुबीन अगर बात कर रहा था कंप्लेंट की, तो ये अगर काउंसिल ऑफ कंप्लेंट के लिए किसी चैनल को बुलाएं तो हम उसको वेलकम करते हैं,
सही।
लेकिन वहां तो पूछ जाता है भाई ये प्लांट ये आप फिर कर दो नहीं करोगे तो कल भी आपके जो केबल ऑपरेटर है उसके फैसिलिटी को आग लगा देगा, कल भी वो घर जाते हुए आदमी को छेदन कर देगा, अस्पताल दाहल करा देगा, ना सेहत उसको पूछने की होगी,
हाँ मैं सिर्फ इसमें यहाँ पे गवर्नमेंट का वर्जन दे दूँ, परसों ही हमारी बात हुई यहाँ पे नईम अलग साहब से भी, इमरान खान का वर्जन तो हमने दिया ही है आपके सामने और फिरदौस आशिकी आह्वान का, वो ये कहते हैं कि जी सनसनी खेजी नहीं होनी चाहिए, क्रिटिसिज्म बेशक हो, सबसे ज़्यादा क्रिटिसिज्म इमरान खान पे होता है, लेकिन गलत खबरें और यक तरफा खबरें नहीं होनी चाहिए हैं, और यहाँ पे जर्नलिस्ट के अंदर वो भी बहरहाल लीडर्स हैं जो ये समझते हैं कि दोनों अतराफ से जिम्मेदारी का मुजाहरा करने की ज़रूरत है, साफ़ी को भी अपनी खबर को, जैसे भी मती नैदर ये कह रहे थे कि पूरे पूरे उसको चैनल्स के थ्रू वो जानी चाहिए हैं, और जिसमें एडिटोरियल चेक जो है, एडिटोरियल सेफ गार्ड जो हैं वो ज़्यादा अप्लाई होने चाहिए। बहुत शुक्रिया अफजल भट्ट साहब, आपने हमें ज्वाइन किया। मदीना अज़हर साहब आप हमारे साथ रहिएगा, एक ब्रेक लेके जब हम वापस आएंगे तो बात हम थोड़ा करेंगे पाकिस्तान की सियासत पर, पाकिस्तान तहरीक इंसाफ इंतखाबात जीते हुए एक साल, तहरीक इंसाफ और उसके लोग यौम तशक्कर मना रहे हैं, जबकि हिज़्ब इख़्तिलाफ़ पाकिस्तान के अंदर आज इसको यौम सियाह के तौर पर मना रही है। एक ब्रेक के बाद
VOA उर्दू अब आपके हाथ में,
पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए,
दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं।
आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए, जो अब एप स्टोर पर भी दस्तयाब है।
VOA उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है जहाँ रंग में हूँ असद हसन और प्रोड्यूसर हैं असफर इमाम। बात हम करेंगे प्रोग्राम के सिलसिले में पाकिस्तान की सियासत के ऊपर। आज पाकिस्तान के अंदर इंतखाबात को मुकम्मल हुए एक साल हुए, जिसमें तहरीक इंसाफ की हुकूमत ने कामयाबी हासिल की, 1,68,00,000 के करीब वोट हासिल किए, सबसे ज़्यादा वोट हासिल करने वाली जमात बनी। लेकिन तहरीक इंसाफ से हट के जो भी उसकी मुखालिफ जमातें हैं, ख़ासतौर पर पाकिस्तान मुस्लिम लीग नवाज, पाकिस्तान पीपल्स पार्टी, जमीयत उलमाए इस्लाम, मौलाना फजल रहमान ग्रुप, तकरीबन तमाम बड़े ग्रुपों ने इन इंतखाबात के नतायज के ऊपर सख्त तशकीक का इजहार किया। मैन्युफैक्चर्ड और इंजीनियर्ड नतायज इसको करार दिया, ख़ासतौर पर जब इंतखाबात के ऐलान में काफ़ी घंटों की ताखीर हुई तो उसको इंजीनियरिंग से मौसूम किया गया। यही वजह है कि हिज़्ब इख़्तिलाफ़ जो है वो हुकूमत पर तनकीद करती आती है, और वज़ीर आज़म इमरान ख़ान को वो इलेक्टेड नहीं बल्कि सेलेक्टेड वज़ीर आज़म के नाम से याद करती है। इस वजह से माहौल सियासी काफ़ी कशीदा रहा पिछले पूरे एक साल के दौरान। आज पाकिस्तान तहरीक इंसाफ इस दिन को उनके बकौल जो करप्ट अशराफियाती सियासी उससे निजात के दिन के तौर पे मना रहे हैं, यौम तशक्कर के दिन के तौर पे मना रहे हैं, जबकि हिज़्ब इख़्तिलाफ़ का जो इत्तेहाद है वो इसको यौम सियाह के तौर पे मना रहा है। एक तो वो ये समझते हैं कि हुकूमत की कारकर्दगी बदतरीन रही है, इकानमी के शोबे में बिलखसूस महंगाई बढ़ी है, GDP ग्रोथ जो है वो नीचे आई है, एहसन इकबाल साहब ने भी आज इसका तस्करा किया है। और फिर वो ये समझते हैं फ्रीडम ऑफ एक्सप्रेशन उसके ऊपर पाबंदियाँ, ना सिर्फ मीडिया उसके ऊपर कदगने हैं बल्कि सियासी जो क़यादत है उसके जो बयानात हों या उसकी सियासी सरगर्मियाँ हों, जलसे जुलूस हों, उनकी कवरेज उसके ऊपर भी बैन है। तो ये समझते हैं ये ड्रेकोला लाज हैं, और ख़ासतौर पर ऐसी जो पाबंदियाँ हैं वो मार्शल ला के दौर में भी नहीं देखी गई जो आज देखी गई हैं। ऐसा कुछ इन्वायरमेंट है, हुकूमत और कुछ इंडिपेंडेंट क्रिटिक्स ये समझते हैं कि इंडिपेंडेंट क्रिटिक्स की हम बात करते हैं कि अंदरूनी माज़ों पे हुकूमत को चैलेंजेस हैं, और कहीं ये तासर नहीं मिलता कि वो अपने आप को मुस्तहकम कर पाई है, ना वो मुआशी सतह पे, ना अंदरूनी जो पॉलिटिकल इस्तेकाम है, सियासी इस्तेकाम है उस पस मंज़र में, लेकिन एक्सटर्नल फ्रंट्स पे, बैरूनी फ्रंट्स के ऊपर उसको कामयाबियाँ मिली हैं। गैर मुल्की जो ताकतें हैं उनके साथ ताल्लुकात बेहतर बनाए गए हैं। इसी तरह जो पाकिस्तान के अंदर मुआशी बहरान था उससे निमटने के लिए जिस तरह की माली और मुआशी मदद की ज़रूरत थी या कर्ज़ों की ज़रूरत थी, तो उसमें आलमी इदारों ने जिस तरह से कोऑर्डिनेट किया है या तआवुन किया है वो एक सक्सेस है। सो ये है सूरत हाल आपके सामने रखी है। मदीना अज़हर साहब हमारे साथ मौजूद हैं, और दबीर तरिमज़ी फाउंडिंग मेंबर हैं पाकिस्तान तहरीक इंसाफ के, चेयरमैन हैं, और इकदार के इमरान ख़ान फाउंडेशन है ये। हम पाकिस्तान मुस्लिम लीग नवाज़ या पाकिस्तान पीपल्स पार्टी से भी चाहेंगे कि लीडर्स हमारे हमें ज्वाइन करें इस सेगमेंट के अंदर। दबीर साहब बहुत शुक्रिया आपका, आज एक साल हो गया है पाकिस्तान तहरीक इंसाफ की हुकूमत को इलेक्शन में अक्सरियत हासिल किए हुए, ज़ाहिर है बाकी फिर ग्रुपों के साथ मिलकर हुकूमत बनाई गई वो तो कुछ अर्सा बाद बनी। कैसे देखते हैं इस दिन को, वाकईतन तब्दीली का दिन है, PTI इसके लिए तैयार थी या नहीं थी, यौम तशक्कर की क्या वजूहत हैं, किन बुनियाद पर आप बना रहे हैं?
Thank you for having me. आपने जैसे पहले फरमाया, आपने एक्चुअली नक्शल में बंद कर दिया था व्हेन आई केम ऑन टू द कॉल कि इसमें आपने डिफरेंट फ्रंट्स जो है वो उनका तस्करा कर दिया था। यकीनन सबसे पहली बात तो ये है कि ये यौम तशक्कुर तो ये होगा ही, क्योंकि खैर खैरियत से गवर्नमेंट ने अपने एक साल को मुकम्मल किया है। लेकिन मैं उसको थोड़ा सा आप ही की बात को आगे थोड़ा सा एक नए एंगल से इसके ऊपर बात कर लेता हूँ कि अगर मैं इसका रिव्यू जो है वो एक साल का करूँ तो एक्चुअली ये اراؤنڈ 3 پارٹس کے اندر اس کو میں لوں گا, اور ان 3 پارٹس کو ہم دی گڈ, دی بیڈ اینڈ دی اٹلی جو ہے اس کو اس طرح سے ہم دیکھ سکتے ہیں. جو اگلی پارٹ ہے اس کے اندر جیسا آپ نے فرمایا کہ کرنٹ اکاؤنٹ ڈیفیسٹ اور بیلنس آف پیمنٹس, اینڈ پھر جو سوڈو گروتھ ریٹ تھا, جو ڈکلائن, جو ایکسپورٹس تھیں, جو انفلیشن کا حال تھا, اور ایف اے ٹی ایف کا جو پریشر ہے. لیکن یہ ساری کی ساری اگلی سچویشن وہ تھی جو بیگیج آپ کو ملا, اس گورنمنٹ کو ملا پچھلی گورنمنٹ سے, اور یقیناً یہ سب پہ یہ ہے کہ 10 سال کا دور حکومت اور اسپیشلی پچھلے 5 سال کا وہ کس طرح کرا. اور پھر جب ہم بیگ کی طرف آتے ہیں, اگلی سے بیگ کی طرف, تو اس میں کوئی لیجسلیشن نہیں ہو سکی. اس کی بہت بڑی ریزن یہ ہے کہ اس میں ایک ہیومن کرائی آپ کو پارلیمنٹ میں دیکھنے میں ملا, ایک عجیب انریسٹ ملا, گرفتاریاں یہ وہ اور اس طرح کی چیزوں نے گورنمنٹ کو ایک طرح سے ایک لمبو میں رکھا, ایک سٹیلمنٹ میں رکھا کہ لیجسلیشن قطعی طور پہ نہیں ہو سکی. گورنمنٹ جو ہے وہ آلموسٹ آن اینی فرنٹ کوئی بل جو ہے ایسا پیش نہیں کر سکی جس کے اندر کوئی عوام کی فلاح یا بہبود کا کام کیا جا سکے. کوئی ایسا بل پاس نہیں ہو سکا ایکسیپٹ منی بل, جو جس کو ہم بجٹ کہتے ہیں. وہ لو پرفارمنس ایٹ پروونشل اینڈ پروکیل لیول وہ ہمیں دیکھنے میں ملتی ہے. کوئی خاص پروگرام جو ہے ان کو انیشیٹ نہیں کیا جا سکا. پھر جو ہے انہوں نے دی بیڈ کے اندر دے ٹک ٹائم, دا نیو گورنمنٹ ٹک ٹائم ٹو لرن اینڈ ٹو گورن, اینڈ انہوں نے بیوروکریسی کے ساتھ کام کرنے میں دے ٹک, آئی بلیو یہ میرا پرسنل ویو ہے کہ ایک زیادہ وقت لیا ہے, جبکہ ان کو یہ چیز ان فاسٹ لرننگ میں ڈالنی چاہیے تھی. ڈیلینگ جو ہے وہ ڈفرینٹ چیزوں میں ہوتی رہی, اسپیشلی گوئنگ ٹو آئی ایم ایف پروگرام. اب گڈ پارٹ کو دی اگلی, دی گڈ, دی بیڈ اینڈ دا گڈ میں جب ہم جائیں تو اس میں آپ نے اس کو نرشل میں بند کر دیا کہ ہوم اینڈ فورن فرنٹ جو ہے اس کے اوپر ہمیں کافی چیزیں دیکھنے کو ملتی ہیں. انسٹیٹیوشنز ور گیون فل لبرٹی اینڈ ٹوٹل یو نو اٹانومی ٹو ورک آن دیئر اون. آپ نیب کو لے لیں, اوگرا کو لے لیں, پیمرا کو لے لیں. اچھا, گورنمنٹ نے گڈ پارٹ میں بالکل ہیلپ کیا لا انفورسمنٹ ایجنسی کو کہ وہ کیچ کر سکیں, پروسیکیوٹ کر سکیں جتنے بھی کلپرٹس ہیں, اور جو ہمنگس قسم کا جو کانفیڈینس ہے وہ بلڈ اپ کیا گورنمنٹ نے اس ایک سال میں عوام کا, کہ جو وعدے انہوں نے کیے تھے. آسٹریلیٹی ڈرائیو ان میں سے ایک ہے, اور کمنگ ڈاؤن ٹو کٹنگ ڈاؤن ایکسپینسز, اور پھر ایکسٹینڈنگ ٹیکس نیٹ ورک, لیسنگ دا سرکولر ڈیٹ, احساس پروگرام, بیس پروگرام, ہائر ایجوکیشن کمیشن, اور لینڈ کلیئرنسز جو کرائی گئی, اور اسٹیبلشنگ اے ریلیشن شپ اینڈ آن دا فرنٹ. آپ ہی کے آخر میں یہ کہوں گا کہ جو فارن ریلیشن شپ, جیسے آپ سعودی عربیہ سے لے کے نیبرنگ کنٹری سے لے کے سعودی عربیہ اور ایران,
تو وہاں پہ آپ کو لگتا ہے سکسیس ہوئی ہے. پاکستان کے اندر جو حزب اختلاف کی جماعتیں خاص طور پہ اس وقت اتحاد میں ہمیں نظر آتی ہیں, ان کے بہت زیادہ گلے ہیں, وہ یہ سمجھتے ہیں کہ پولیٹیکل پرسیکیوشن ہو رہی ہے جس کو حکومت اکاؤنٹیبلٹی یا احتساب کا نام دیتی ہے. آج بھی خبر یہ ہے کہ کم از کم 3,000 افراد جو ہیں, جو مختلف ورکرز ہیں بشمول مریم نواز صاحبہ کے, ان کے خلاف جو ہیں وہ مقدمات قائم کرنے کی تیاریاں ہو رہی ہیں. سینکڑوں پی ایم ایل کے جو ایکٹیوسٹ ہیں ان کو بک کیا گیا ہے. متین حیدر صاحب, ہم چاہ رہے ہیں کہ ہمیں اپوزیشن سے بھی لوگ جوائن کریں, لیکن آپ اپنا انڈیپینڈنٹ ورژن دیجیے گا. میں نے اپوزیشن کا ورژن دیا ہے ایک سال. سیاسی اعتبار سے تحریک انصاف سمیتی یہ آج یوم تشکر منائے, اپوزیشن جو ہے وہ یوم سیاہ منا رہی ہے. بہت زیادہ سیاسی طور پہ ایک تقسیم ہے, پولیٹیکل پولرائزیشن ہے. کیا انوائرمنٹ بن رہا ہے ایک سال کے اندر آپ کے مشاہدے میں؟
جی, بہت شکریہ, بڑا اہم نقطہ آپ نے اٹھایا. پہلے تو میں کہوں گا کہ یہ جو آپ نے کہا کہ پولرائزیشن, میں کہوں گا یہ ایک سیاسی محاذ آئی, اور اس کے ساتھ ساتھ جو ہے بہت پولیٹیکل انسٹیبلٹی, عدم استحکام, خلفشار, اور اس ساری چیز کا اثر جو ہے وہ عوام کے ذہنوں کے اوپر پڑا ہے. پورے سال سے ہم دیکھتے آ رہے ہیں گورنمنٹ بار بار چور ڈاکو سسلین مافیا کہتی ہے ان کو, اپوزیشن کو, وہ واپسی حملے کر رہے ہیں, یہ ان کو ہر روز نئے ٹائٹل دے رہے ہیں. بیچ میں عوام پینک میں, جب کسی ملک میں سیاسی استحکام نہیں ہوگا تو معاشی استحکام آپ کیسے توقع رکھ سکتے ہیں. ادھر سے ریلیاں نکل رہی ہیں, ان کی میڈیا میں ہیڈ لائنز چل رہی ہیں, ان کے انٹرنیشنل میڈیا کو انٹرویو جا رہے ہیں, ادھر سے یہ بار بار سسلین مافیا ٹویٹس کیے جا رہے ہیں, یہ کیے جا رہے ہیں. وہ ٹھیک ہے سیاسی اعتبار سے ایک دوسرے کو جواب دینا, لیکن یہ پورے ایک سال سے اپوزیشن اور گورنمنٹ نے یہ جو ایک ڈرامہ کھڑا کیا ہوا ہے, اب اس کے پیچھے کیا ان کی ہے, اس میں عوام بیچاری وہ بھی جو ہے وہ ذہنی اعتبار سے ایک عجیب ڈپریشن میں چلے گی, اور اس کا نتیجہ اسد آپ کے سامنے ہے کہ اس وقت پاکستان میں پاکستان میں اس وقت شدید معاشی عدم استحکام ہے. اور یہ جو ہمارے پی ٹی آئی کے دوست ابھی جن کو آپ نے لائن پہ دیا ہوا تھا, وہ بات صحیح ہے کہ سعودی عرب سے پیسے لیے ہیں, یو اے ای سے لیے ہیں, چائنا سے لیے ہیں, لیکن یہ کوئی لانگ ٹرم سولوشن نہیں ہے.
صحیح.
اگر ہم کہیں کہ کچھ محاذوں پہ پی ٹی آئی کی گورنمنٹ اگر کامیاب رہی ہے تو اس معاشی فرنٹ کے اوپر ان کا مکمل ناکامی نظر آتی ہے. تو اس حوالے سے میڈیا کو رگڑا لگانا کہ جی میڈیا نیگیٹو رپورٹنگ کر رہا ہے, میڈیا یہ کہہ رہا ہے, میں سمجھتا ہوں یہ بالکل ناانصافی ہے. معاشی طور پہ ملک کو سٹیبل کرنے میں, استحکام دلانے میں پی ٹی آئی کی گورنمنٹ بالکل ناکام ہوئی ہے. ڈالر روپی کی پیرٹی آپ دیکھیں ان کا, وہ کہاں سے کہاں پہنچ گیا, اور وہ ہماری معیشت روپے پہ چلتی ہے تو ڈالر کا اس لیے ذکر ہے کہ آپ کی جتنی فورن پیمنٹس ہیں, آپ کو قرضوں کی جتنی ادائیگیاں, اس حوالے سے یقینی طور پہ معیشت کے اوپر بہت شدید پریشر آتا ہے. اس کے ساتھ پھر افراط زر اس وقت پیک پہ ہے, شائع خرد و نوش کی قیمتیں پیک کے اوپر ہیں, اس حوالے سے گورنمنٹ کے پاس کوئی کنٹرول کرنے کا میکانزم نہیں ہے, اور ڈائریکٹ اور ان ڈائریکٹ ٹیکسز اتنے بڑھ چکے ہیں. تبھی یہ اطلاعات آ رہی ہیں کہ حکومت شاید ایف بی آر کے چیئرمین کو تبدیل کرنے جا رہی ہے. میں ابھی رابطے میں نہیں تھا, مجھے ابھی نہیں پتا ابھی وہ اپنی سیٹ پہ ہیں یا نہیں, لیکن گزشتہ ایک دو ہفتے سے یہ اطلاعات میڈیا میں گردش کر رہی تھیں کہ تاجر برادری ان سے بہت ناخوش ہے. تو آپ دیکھیے جب ملک کی بزنس ٹریڈ کمیونٹی, ملک کے آپ کے بڑے بڑے سرمایہ کار, وہ جب خوش نہیں ہے تو یقینی طور پہ اس کا واضح ایک چیز ہے کہ وہ عدم استحکام ہے ملک کے اندر. معاشی طور پہ ان کا کوئی کانفیڈنس نہیں ہے حکومت کے اوپر. اس کے ساتھ ساتھ آپ دیکھیں فارن انویسٹمنٹ نہیں آئی, بورڈ آف انویسٹمنٹ کے سربراہ کو تبدیل کیا گیا, ایک پائی کی فارن انویسٹمنٹ نہیں آئی. سی پیک وہی ہے جو پرانی کمٹمنٹس چل رہی ہیں, چین پاکستان اقتصادی راہداری, اس میں مزید چیز کوئی نہیں آئی. ہندوستان کے ساتھ تعلقات کے حوالے سے ہمیں بالکل تعریف کرنی چاہیے کہ حکومت نے انیشیٹو لیا کرتارپور راہداری کا, وہ اعتماد سازی کے حوالے سے ایک بالکل پریکٹیکل ایک سٹیپ تھا. ایران کے ساتھ پاکستان جا کے کھڑا ہوا, اور مڈل ایسٹ میں پاکستان نے کہا کہ وہ کسی ایک فریق کا حصہ نہیں بنے گا. خارجہ پالیسی میں یقینی طور پہ ای یو کے ساتھ تعلقات بہتر ہوئے, اور اسد ابھی آپ بھی اس کو رپورٹ کر رہے تھے, واشنگٹن کا دورہ آپ نے دیکھا کہ پہلا دورہ تھا وزیر اعظم عمران خان کا, ان کو بہت سکسیس ملی. کیپیٹل ہل سے اوول آفس میں جس طرح ان کا خیر مقدم کیا گیا, ایک لفظ بھی کہیں سے یو ایس ایڈمنسٹریشن نے منفی نہیں کہا. ڈو مور کا انہیں خدشہ تھا, اس حوالے سے کوئی بات نہیں ہوئی. تو عمران خان صاحب یہاں واشنگٹن سے بہت اعتماد کے ساتھ گئے. خارجہ پالیسی میں سب سے ٹاپ میں ہمارے یہاں تین ہی کنٹریز آتے ہیں, افغانستان, انڈیا.
آخری ڈیڑھ منٹ رہ گئے, اب مدین صاحب یہ بتائیے گا کہ اسی دورے کے بیک ڈراپ میں پاکستان کے اندر سیاسی استحکام بھی آ سکتا ہے؟
جی پاکستان میں, جی
متین سے پہلے آپ, پھر میں دبیر صاحب کے پاس آتا ہوں.
جی بالکل, اس کو اگر وہ بہت اچھی حکمت عملی کے ساتھ اپنے اس دورے کو کیش کرائیں تو یقینی طور پر استحکام آ سکتا ہے. لیکن جہاں تک ایک بات میں کہوں گا, یہ پی ٹی آئی کے دوست میرے بارے میں مت سمجھیں, میں کہ جی میں ان کی سپورٹ میں مخالفت کر, اکاؤنٹیبلٹی ڈرائیو اور فائٹ اگینسٹ کرپشن کی میں فل سپورٹ کرتا ہوں, اس میں چاہے ایکس وائی زیڈ اے بی سی.
ہاں لیکن اکراس دا بورڈ ہونا چاہیے. ایک لاسٹ ایک منٹ ترمزی صاحب, پولیٹیکل سیاسی استحکام بھی آ سکتا ہے اس دورے کے بعد؟
جی یقیناً, کیوں نہیں, آنا ہی چاہیے. لیکن پولیٹیکل استحکام ناٹ آن دا سٹیک آف, صرف ایک منٹ میں اس کو یہ سبب کرتا ہوں کہ جو کچھ بھی ہو رہا ہے, جتنی گرفتاریاں ہو رہی ہیں, جتنے لوگ پکڑے جا رہے ہیں, جتنے کیسز ہیں, اس کو اگر پرسیکیوشن کا نام دیا جا رہا ہے تو یہ غلط ہے, کیونکہ یہ سب کیس انہوں نے ایک دوسرے کے اوپر بنائے ہوئے ہیں. وہ سچے ہیں جھوٹے ہیں, اس کی تو وہ تحقیق ہوگی, انویسٹیگیشن ہوگی. تو اس وجہ سے اگر کوئی اس کا کام روکتا ہے تو وہ روک لے, اس کا کام تو آگے رہے گا کیونکہ عوام سمجھتے ہیں. لیکن خلیل جبران کا جو کال جو کندہ کرنے کے لائق ہے, وہ کہتا ہے کہ دنیا کے 50% افراد آپ کی حرکات سے خوش ہیں اور 50% ناخوش. اگر آپ خوش افراد ناخوش افراد کو خوش کرنے کے لیے اپنی حرکات چھوڑ دیتے ہیں تو جو افراد آپ سے خوش ہیں وہ ناخوش ہو جائیں گے.
بہت شکریہ. اسی کے ساتھ ہم پروگرام کو یہاں پہ ختم کرتے ہیں. تمام مہمانوں کا بہت شکریہ. پروڈیوسر جسفر امام, اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
یہ وائس آف امریکہ واشنگٹن ہے.
پاکستان میں انتخابات کو ایک سال مکمل ہو گیا, جس میں پاکستان تحریک انصاف کی حکومت نے بہت سے چیلنجز کا سامنا کیا. اس ایک سال میں اقتصادی, دفاعی, سیاسی, سفارتی محاذ پر حکومت کو بہت سے مسائل کا سامنا کرنا پڑا. ان چیلنجز سے نمٹنے کے لیے حکومت کی طرف سے کیا کچھ ہوتا رہا, بتا رہے ہیں اسلام آباد سے علی رانا اس رپورٹ میں.
25 جولائی 2018 کو ملک میں انتخابات ہوئے, جس کے نتیجے میں عمران خان پاکستان کے وزیر اعظم منتخب ہو گئے. عمران خان نے بطور وزیر اعظم اپنے عہدے کا حلف 18 اگست کو اٹھایا تھا, لیکن 25 جولائی کو منعقدہ انتخابات میں کامیابی رات گئے موصول ہونے والے نتائج سے نظر آ گئی تھی. ایک سال کے دوران معاشی محاذ پر عمران خان شدید مشکلات کا شکار رہے. ان مشکلات سے نمٹنے کے لیے مشکل فیصلے کیے گئے. ایک سال میں $16 ارب کا قرضہ لیا گیا اور حکومتی اعداد و شمار کے مطابق $9 ارب کے قرضے واپس کیے گئے. پاکستانی روپے کی قدر میں ایک سال میں 30% کمی کی گئی, اور ڈالر کی قیمت جو ایک سال قبل 110 روپے کے قریب تھی, ایک سال میں 160 روپے تک پہنچ گئی. IMF کے $6 ارب کے قرض کے حصول کے لیے بجلی گیس کی قیمتوں میں اضافہ کیا گیا. ٹیکسز کے نظام کو بہتر بنانے کی کوشش ہو رہی ہے, لیکن حکومت کو سخت مزاحمت کا سامنا ہے. ڈاکٹر عابد سلہری کہتے ہیں کہ حکومت اب صحیح ٹریک پر جا رہی ہے.
ٹریٹمنٹ شروع ہوئی ہے, گو کے تاخیر سے شروع ہوئی, لیکن یقینی طور پہ اگر ہم اس کو اکنامک فرنٹ پہ دیکھیں تو اکنامک فرنٹ پہ جو ٹریٹمنٹ ہے, فسکل کنسالیڈیشن کی, جو اکنامک سلو ڈاؤن کی, کرنٹ اکاؤنٹ ڈیفیسٹ کو ریڈیوس کرنے کی یا فسکل ڈیفیسٹ کو پورا کرنے کی, وہ میرا خیال ہے کہ ایک درست بہتر سمت کی طرف جا رہی ہے.
سیاسی محاذ پر بھی حکومت کو سخت مقابلہ ہے. حکومت کا کہنا ہے کہ احتساب اور ملک میں لوٹ مار کرنے والوں کو کوئی NRO نہیں دیا جائے گا. اب تک حزب اختلاف کے جو قائدین جیلوں میں مقید ہیں, ان میں نواز شریف, آصف علی زرداری, شاہد خاقان عباسی, رانا ثناء اللہ, فریال تالپور, حمزہ شہباز, خواجہ برادران, کامران مائیکل, محسن داور, علی وزیر, آغا سراج درانی اور شرجیل میمن شامل ہیں, جبکہ شہباز شریف, مریم نواز, حنیف عباسی گرفتار ہونے کے بعد اس وقت ضمانت پر ہیں. دفاعی محاذ پر بھی حکومت کو بھارت کی جانب سے بالاکوٹ میں فضائی حملے کے بعد مشکل صورتحال کا سامنا کرنا پڑا, جس کے جواب میں پاکستان نے بھارت کے زیر انتظام کشمیر میں اہداف کو نشانہ بنایا اور 2 بھارتی جہاز گرانے کا دعویٰ کیا. ایک پائلٹ کو گرفتار کیا گیا جسے واپس کر دیا گیا. لیفٹیننٹ جنرل ریٹائرڈ امجد شعیب کہتے ہیں کہ پاکستان کے نقطۂ نظر سے یہ سب ایک مشکل مرحلہ تھا, لیکن حکومت نے بہت مثبت انداز میں اس معاملے سے نمٹا.
میں سمجھتا ہوں کہ ایک طرف تو آپ نے امن کے لیے بہت کوشش کی اور بڑی اچھی پالیسیز رکھی, دوسری طرف یہ ہے کہ انڈیا کی دھمکی پہنچنے بھی آپ نہیں آئے اور اس کو واضح طور پہ بتا دیا ہے کہ آپ کو اس کا جواب پنچر سے دیا جائے گا. تو میرا خیال ہے یہ بڑی کارگر رہی چیز, جس کی وجہ سے 3-4 دن کے اندر اندر ہی انڈیا کے جشن جو ہے وہ ختم ہو گئے. مارک پڑ گئی.
سفارتکاری کے معاملے میں عالمی سطح پر پاکستان کئی ممالک کے ساتھ رابطوں میں رہا, جن میں سعودی عرب, ایران, قطر, متحدہ عرب امارات, ملائیشیا, چین کے عمران خان نے دورے کیے اور کئی اہم شخصیات نے پاکستان کا دورہ کیا. اس ایک سال کے آخر میں عمران خان نے امریکہ کا دورہ کیا اور امریکی صدر ڈونلڈ ٹرمپ سے ملاقات کی. میڈیا کے لحاظ سے اس ایک سال میں میڈیا پر غیر اعلانیہ سینسرشپ میں اضافہ ہوا, تاہم وزیر اعظم اس امر سے انکار کرتے ہیں اور ان کا کہنا ہے کہ پاکستان میں میڈیا کو بے مثال آزادی حاصل ہے. میڈیا میٹرز کے اسد بیگ کہتے ہیں کہ میڈیا کے خلاف جسمانی حملوں میں کمی ہوئی, لیکن ڈیجیٹل حملوں میں اضافہ ہوا ہے.
ڈائریکٹلی کسی کو اٹیک کرنا ہے, وہ کم ہو گیا ہے اور یہ فگرز بھی ہمیں یہی بتاتے ہیں. فار انسٹنس پچھلے سال میں اگر آپ دیکھیں تو میرے خیال سے 6 صحافی ایسے تھے جو کہ مرڈر ہوئے تھے ان دا لائن آف ڈیوٹی, اور اس سال ابھی تک میرے خیال سے فگرز ہمارے پاس صرف 1 یا 2 کے قریب ہی ہیں. تو یہ ایک شفٹ ہمیں نظر آ رہا ہے.
وزیر اعظم عمران خان کی حکومت میں مشکلات کے باوجود یہ حکومت مستحکم ہونے کی بڑی وجہ اسٹیبلشمنٹ کے ساتھ ان کی قربت بتائی جاتی ہے. علی رانا, اردو وی او اے, اسلام آباد.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے, اس پتے کو یاد رکھیے, www.urduvoa.com.